यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेकपाको सचिवालय बैठकमा पार्टीको आन्तरिक एकता लगायत समसामयिक विषयमा छलफल, बैठक पर्सि 20 गते फेरि बस्ने। अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्रीको राजीनामा माग गरेर राजनैतिक अस्थिरता निम्त्याउन नहुने नागरिक समाजका अगुवाहरूको ठहर। थप 3 जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या 57 पुग्यो। एसियाली विकास बैंकले नेपाललाई 25 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने र विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2,28,000 नाग्यो। 10 लाख संक्रमित उपचारपछि निको भई घर फर्किए। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पर्सि फेरि बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा छलफल जारी रहेकाले वैशाख 20 गते पुनः बस्ने गरी बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, त्यसै गरी सरकारका काम कार्यवाही, स्थायी समितिको बैठक लगायतका विभिन्न विषयहरूमा गहन छलफल भएको थियो। छलफलमा सहभागी सबै सदस्यहरूले आफ्ना धारणाहरू राख्नु भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। नागरिक समाजका अगुवाहरूले बदर गरिसकिएका अध्यादेशलाई विवादको विषय बनाएर प्रधानमन्त्रीको राजीनामा माग्ने कार्य संकटको वर्तमान अवस्थामा प्रासंगिक नभएको बताउनु भएको छ। 10 जना व्यक्तित्वहरूले हिजो संयुक्त अपील जारी गर्नुभई आगामी बजेट मार्फत नागरिक र मुलुकको हितमा कार्यक्रम ल्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो। उहाँहरूले यस्तो बेला सरकार बदल्नेसम्मको कार्यले राजनीतिक स्थिरता बिथोलिने मात्र नभई संसदमा उपस्थित राजनैतिक दलको प्राथमिकता केवल सत्ताको जोड़घटाउ मात्र रहेको गलत सन्देश प्रभाव भई राजनैतिक प्रणालीप्रति नै वितृष्णा बढ़ाउने उल्याउनु भएको छ। डाक्टर अर्जुन कार्की, विपिन अधिकारी, कनकमणि दीक्षित, टीका ढकाल, जयप्रकाश प्रसाद गुप्ता, रामेश्वर खनाल, डाक्टर रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य र सुशील प्याकुरेलले संविधानको भावना र व्यवस्थालाई लत्याउने गरी सत्तारूढ़ दलभित्र सरकार फेर्ने चलखेल हुनु निकै गम्भीर कुरा भएको औल्याउनु भएको छ। नेपाली कांग्रेसले जारी लकडाउनका कारण जीवन निर्वाहको समस्या झेलिरहेका नागरिकहरूलाई बिना भेदभाव राहत र सहयोग पुर्याउन सरकारसँग माग गरेको छ। कांग्रेसको केन्द्रीय कार्य समितिको हिजो बसेको बैठकले लकडाउनका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको अल्पकालीन र दीर्घकालीन प्रभावहरूलाई ध्यानमा राखी तत्काल आवश्यक कार्ययोजना ल्याउन सरकारसँग माग पनि गरेको छ। कृषि ढुवानी सहित आपूर्ति व्यवस्था र कृषि क्षेत्र लगायत रोजगारी एवं आय आर्जनका अवसरहरू वृद्धि गर्नका लागि सामाजिक दूरीको मापदण्ड पालना गर्ने गरी सञ्चालन हुन सक्ने उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरी आवश्यक राहत लगायतका कदमहरू चाल्न बैठकले माग गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। बैठकले स्थानीय तहमा राहत वितरणको सर्वदलीय संयन्त्र मार्फत अनुगमनको व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ। कांग्रेसले सांसद विकास कोष खारेज गरी कोविड सामनामा लगाउन पनि सरकारलाई आग्रह गरेको छ। कांग्रेसले कोरोना जोखिमका कारण उत्पन्न परिस्थिति, बजेट र सरकारको प्रवृत्तिका सम्बन्धमा संसदमा गम्भीर छलफल हुनु जरूरी रहेको भन्दै तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग पनि गरेको छ। हिजो पर्सामा 1 जना र 12मा 2 जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 57 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप 3 जनामा संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमण निको भएर घर फर्कनेको संख्या 16 रहेको र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो। मीडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 11,524 र आरडीटी विधिबाट 45,665 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 22,901 जनालाई क्वारेन्टाइनमा राखिएको र 87 जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेको डाक्टर देवकोटाले बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले कोविड 19 सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी भएको जानकारी पनि दिनुभयो। निर्देशिकामा आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ र घरमै उपलब्ध हुने सामग्रीलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा जानकारी उल्लेख गरिएको छ। गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाड़ीका चालक र सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताउनु भएको छ। काठमाण्डुका 3 वटै सुरक्षा निकायका प्रमुख तथा उपत्यका 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको छलफलमा हिजो गृहमन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिनुभयो। बैठकमा सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरूले हालसम्मको अवस्थाबारे गृहमन्त्री थापालाई जानकारी गराउनु भएको थियो। बैठकमा गृहमन्त्री थापाले मुलुकमा अपनाइएको उपयुक्त रणनीतिका कारण कोरोनालाई जित्दै गएको दावी गर्नुहुँदै दीर्घकालीन योजनाका साथ अघि बढ़नुपर्ने आवश्यकता औल्याउनुभयो। यसैबीच गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोविड 19 जोखिम बढ़ेपछि थपिएको सशस्त्र प्रहरीको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ। काभ्रे हुँदै भक्तपुर नाका भएर राजधानीभित्र नै हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन गर्ने कार्य शुरू गरिएको छ। भक्तपुरको जगाती स्थित प्रहरी चौकीसँगै नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्य कर्मीहरूको छुट्टै टोलीले पैदल यात्री र विभिन्न सवारी साधनमा आउनेहरूको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरू गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिनुभयो। स्थानीय तहसँगको समन्वयमा ज्वरो मापन कार्य शुरू गरिएको उहाँले बताउनुभयो। नेपाली सेना वीरदलगढ़का गणपति शिव पौडेलले जगाती नाकामा 24 घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम भइरहेको बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा रहेका नेपाली कामदारको हकितका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनु भएको छ। विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले कोरोना संक्रमणले असहज बनाइरहेको यो परिस्थितिमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई कम्पनीले विदा दिँदा त्यसै गरी करार अवधि समाप्त हुँदा र अन्य कारणले स्वदेश फर्कन चाहे पनि लकडाउनको अवधिमा आफू रहेकै स्थानमा सुरक्षित रहेर बस्न आग्रह गर्नुभयो। खर्चको अभावमा वा अन्य कुनै कारणले खान बस्न असहज भए सम्बन्धित दूतावासमा खबर गर्न पनि मन्त्री यादवले आग्रह गर्नुभयो। मन्त्री यादवले लाखौंको संख्यामा प्रवासमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने विषयमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी पनि दिनुभयो। अर्थमन्त्री डाक्टर युवराज खतिवडा र एसियाली विकास बैंकका अध्यक्ष मासाचुगु आसाकावाबीच कोविड 19 कारण परेको असर र त्यसमा बैंकले गर्न सक्ने सहयोगबारे हिजो टेलिफोन वार्ता भएको छ। वार्तामा अर्थमन्त्री र बैंकका अध्यक्ष बीच कोविड 19 अर्थतन्त्रमा पार्ने प्रभाव, एसियाली विकास बैंकले नेपाललाई गरिरहेको सहयोग र आगामी दिनमा नेपालको विकासका प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। कुराकानीका क्रममा अर्थमन्त्री डाक्टर खतिवड़ाले कोरोना महामारीको असरलाई सम्बोधन गर्न एसियाली विकास बैंकले अनुदान सहयोगमा 3 लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र 25 करोड़ अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताको रूपमा प्रदान गर्न लागेकोमा धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा पनि गर्नुभयो। एसियाली विकास बैंकका अध्यक्ष मासाचुगुले कोविड 19 नियन्त्रणमा नेपाल सरकारले चालेका कदमहरूको प्रशंसा गर्नुहुँदै नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासका लागि बैंकले सहयोगलाई बढ़ाउँदै लैजाने जानकारी पनि दिनुभयो। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई पुनः सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजोको बैठकले विकासका आयोजना अघि बढ़ाउने सन्दर्भमा त्यहाँ खटिने मजदूरहरूको स्वास्थ्यलाई हेक्का राखी आवश्यकता अनुसार क्वारेन्टाइनको समेत व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका 11 जिल्ला अस्पतालमा सघन उपचार कक्ष अर्थात आईसीयूको विस्तार गर्ने भएको छ। जिल्ला अस्पतालहरूमा आईसीयू कक्ष नहुँदा जटिल प्रकारका बिरामीको उपचारमा समस्या भएपछि प्रदेश सरकारले मन्त्री परिषदको बैठक मार्फत सबै जिल्लामा सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ। 11 जिल्लाका जिल्ला अस्पतालहरूमा आईसीयू स्थापनाका लागि 14 करोड़ रूपियाँ विनियोजन गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो। गण्डकी देशभित्र संचालित अस्पतालहरूमा हाल 134 मात्र आईसीयू कक्ष रहेका छन्। त्यहाँ 54 मात्र भेन्टिलेटर रहेको प्रदेश सरकारले जनाएको छ। केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि दर 2.27% रहने प्रक्षेपण गरेको छ। विभागले हिजो चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार 37 अर्ब 37,67,04,00,000 रूपियाँ पुग्ने अनुमान पनि गरेको छ। चालू आर्थिक वर्षमा सरकारले आर्थिक वृद्धि दर 8.5% लक्ष्य राखे पनि कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र प्रभावित भई आर्थिक वृद्धि दर खुम्चिने अवस्था आएको विभागले जनाएको छ। चालू आर्थिक वर्षको 9 महिनामा पर्यटक आगमनमा 13.82% कमी आउँदा होटल तथा रेस्टुरेन्ट क्षेत्र नराम्ररी प्रभावित भएको पनि विभागले प्रक्षेपण गरेको छ। क्षेत्रगत रूपमा कृषि तथा वन क्षेत्रको योगदान 27.08% रहने अनुमान गरिएको छ। उद्योग क्षेत्रको योगदान चालू आर्थिक वर्षमा 5.09% पुग्ने अनुमान छ। त्यसै गरी विभागले चालू आर्थिक वर्षमा नेपालभित्र नै विप्रेषण 7,16,00,000 पुग्ने अनुमान गरेको छ। बागमती प्रदेशको मकवानपुर जिल्लामा स्थापित कुलेखानी जलविद्युत आयोजना प्रथम दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज रूपमा आपूर्ति गरिरहेको जनाएको छ। आयोजनाको कुलेखानी प्रथमबाट 60, दोस्रोबाट 32 र तेस्रोबाट 14 गरी 106 मेगावाट अहिले नियमित रूपमा उत्पादन हुँदै आएको कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो। उहाँले अहिले कुलेखानीको इन्द्र सरोवर जलाशयमा पर्याप्त मात्रामा पानी जम्मा भएकाले विद्युत उत्पादनमा कटौती गर्नु नपर्ने जानकारी पनि दिनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग। महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर 228,223 जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमितको संख्या 32,20,000 नागेको छ। हालसम्म 10,300,000 मानिस रोग निको भएर घर फर्किसकेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या 61,668 पुगेको छ। अमेरिकामा संक्रमितको संख्या 10,64,000 नागेको छ। त्यसैगरी कोरोना भाइरसको सन्त्रास झेलिरहेको युरोपेली मुलुक इटलीमा मृत्यु हुनेको संख्या 27,682 पुगेको छ। यसैबीच बेलायत कोरोना भाइरसबाट प्रभावित दोस्रो युरोपेली मुलुक बनेको छ। बेलायतमा संक्रमणबाट मृत्यु हुनेको संख्या 27,000 नागेको छ। कोरोना भाइरसको संक्रमणका कारण गुमाउनेको संख्या स्पेनमा 24,275, त्यसै गरी फ्रान्समा 24,000, जर्मनीमा 6,000 र टर्कीमा 3,000 पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली मुलुक इरानमा मर्नेको संख्या 5,957 पुगेको छ भने त्यहाँ संक्रमितको संख्या 93,000 नागेको छ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या 1,000 नागेको छ। भारतमा संक्रमितको संख्या 33,000 पुगेको छ। अमेरिकाले कोरोना भाइरस विरूद्ध परीक्षण गरेको औषधि कोरोना उपचारका लागि लाभदायक प्रमाणित भएको छ। अमेरिकी वैज्ञानिक डाक्टर एन्थोनी फासीले कोरोना भाइरसका कारण अस्पताल भर्ना गरिएका 1,063 जनामा परीक्षण गरिएको उक्त औषधिले कोरोना भाइरसको संक्रमण अवधि घटाएको बताउनु भएको छ। अमेरिकी स्वास्थ्य अधिकारीहरूले कोरोना भाइरस विरूद्ध कुनै खोप प्रयोगमा आउन 1 वर्षभन्दा बढ़ी लाग्ने भएकाले उक्त औषधिको प्रयोग उपयुक्त हुने सुझाव पनि दिएका छन्। अमेरिकी विदेश मन्त्री माइक पेम्पियोले उत्तर कोरियाली नेता किम जोङ उनलाई हालसालै कहीँ कतै नदेखिएकाले उहाँको स्वास्थ्य अवस्थालाई लिएर उत्पन्न हल्लालाई नजिकबाट नियालिरहेको बताउनु भएको छ। विदेश मन्त्री पेम्पियोले विश्व जगतबाट पृथक उत्तर कोरिया अहिले कोरोना भाइरसको महामारी वा भोकमरीले अप्ठ्यारोमा परेको हुन सक्ने बताउनुभयो। गएको 18 दिनदेखि सार्वजनिक कार्यक्रममा नदेखिएपछि उत्तर कोरियाली नेता किम गम्भीर बिरामी पर्नु भएको अड्कलहरू काटिएको छ। यस प्रसारणका मुख्य समाचार पुनः एकपटक। सत्तारूढ़ नेकपाको सचिवालय बैठकमा पार्टीको आन्तरिक एकता लगायत समसामयिक विषयमा छलफल, बैठक पर्सी 20 गते फेरि बस्ने। अहिलेको विषम परिस्थितिमा प्रधानमन्त्रीको राजीनामा माग गरेर राजनैतिक अस्थिरता निम्त्याउन नहुने, नागरिक समाजका अगुवाहरूको ठहर, थप 3 जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या 57 पुग्यो। एसियाली विकास बैंकले नेपाललाई 25 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने र विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 2,28,000 नाग्यो, 10,00,000 संक्रमित उपचारपछि निको भई घर फर्किए। बिहान 9 बजेको समाचार सकियो। हवस्त, नमस्कार।